नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल फागुन 11 गते सोमबार, फागुन शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार 23 फेब्रुअरी सन् 2026, नेपाल सम्वत 1146। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। निर्वाचन सुरक्षार्थ केन्द्रबाट बढ़ाइयो सतर्कता शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। निर्वाचन सुरक्षालाई लक्ष्य गरेर सरकारले सातवटै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एफएफबाट थप टोली परिचालन गरेको छ। गृह मन्त्रालयले दुवै प्रहरी प्रधान कार्यालयबाट डीएसपीदेखि एसएसपीसम्मको नेतृत्वमा थप टोली खटाएको हो। उनीहरूलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ। निर्वाचन सुरक्षाका लागि यसअघि तैनात सुरक्षाकर्मीका अलावा थप टोली परिचालन गरिएको हो। टोलीलाई एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना 2082 को कार्यान्वयन अवस्था, सुरक्षा विश्लेषण, अनुगमन, नियमन, फील्डमा देखिएका चुनौती तथा अवलम्बन गर्नुपर्ने सुधारका उपायसहित केन्द्रमा प्रतिवेदन बुझाउन र फील्डमा समन्वय गर्न निर्देशन दिइएको छ। सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा छुट्टा छुट्टै 23 टोली परिचालन गरेको छ। प्रत्येक टोलीलाई 3-4 जिल्ला हेर्ने जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले 77 जिल्लामा एसपी डीएसपीको नेतृत्वमा छुट्टा छुट्टै टोली खटाएको छ। प्रहरीले सुरक्षा दृष्टिकोणबाट संवेदनशील र अति संवेदनशील मानिएका निर्वाचन क्षेत्रमा 3 र अरूमा 1-1 केन्द्रीय टोली परिचालन गरेको छ। गृह मन्त्रालयले मध्य प्रदेशको सुरक्षा वस्तुस्थिति र जोखिमलाई मध्यनजर गरेर केही दिनका लागि कार्य विभागका एआईजी उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ। केन्द्रबाट खटिएका सुरक्षाकर्मीलाई मतदान सकिएपछि मात्रै फिर्ता हुन भनिएको छ। गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले भन्नुभयो, उहाँहरूले जिल्ला र प्रदेश स्थित आफ्ना संयन्त्र मार्फत समन्वय गर्नुहुनेछ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। मंगलसेन नगरपालिका 4 52 वर्षीय राज्य भूल अहिले निर्वाचन प्रहरीको भूमिकामा हुनुहुन्छ। सामान्य साक्षर उहाँले 2079 निर्वाचनमा पनि म्यादी प्रहरीका लागि आवेदन दिनुभएको थियो। त्यति बेला लिखित परीक्षामा उत्तीर्ण हुनुभएन। यसपटक भने उहाँ छोरीसहित निर्वाचन प्रहरीमा भर्ना हुनुभएको छ। राज्यका 6 र 2 छन्। 2 विवाह भइसकेको छ। बाँकी सन्तानको लालन पालनका लागि उहाँ र श्रीमान पदम मजदूरी गर्दै आउनु भएको छ। कमजोर आर्थिक अवस्थाका कारण परिवारको खर्च धान्न असहज भएपछि निर्वाचन प्रहरीमा भर्नाका लागि प्रयास गरेको उहाँले बताउनुभयो। गुन्यु चोली बाहेक मैले त कुर्ता सुरुवालसम्म लगाएकी थिइन। अहिले त प्रहरीकै जस्तो पोशाक लगाउँदा लाज र अप्ठ्यारो पनि लाग्छ, हिम्मत आए जस्तो पनि लाग्छ, राज्यले भन्नुभयो। उहाँले भन्नुभयो, छनौट भएर पहिलो दिन तालिममा आउँदा गुन्यु चोली लगाएर आएकी थिए। कहिले नसोचेको पोशाक लगाउँदा प्रहरीको जस्तो तालिम गर्दा आफैलाई अचम्म लाग्छ, मेरा लागि नयाँ अनुभव पनि हो। निर्वाचन प्रहरी बन्नु उहाँको रहर नभई बाध्यता हो। कमजोर आर्थिक अवस्था र 6 जन्मेपछि परिवार र समाजले गरेको विभेद र बहिष्कारले उहाँ मानसिक र सामाजिक रूपमा एक्लो हुनुभयो। छोराको आशमा 6 भए एकपछि अर्को छोरी हुँदा परिवार आफन्त र समाजको हेला सहनु पर्यो। घरमा बस्न सक्ने अवस्था रहेन, परिवारबाट टाढा अस्थायी कटेरो बनाएर बस्यौं। उहाँले भन्नुभयो, मैले श्रीमानको माया र साथ पाएको छोरा भइसकेपछि हो। अहिले 2 छन्, श्रीमानको माया पनि पाएकी छु। शारीरिक मानसिक र आर्थिक समस्यासँग जुधिरहनु भएकी राज्यले छोरीलाई पनि निर्वाचन प्रहरीमा आवेदन दिन लगाउनुभयो। आमा छोरी एउटै पोशाकमा एकै ठाउँमा तालिम गरिरहेका छन्। पहिले म्यादी प्रहरीका लागि आवेदन दिन आउँदा श्रीमानले साथ दिनुभएको थिएन। महिलाले त्यस्तो काम गर्ने होइन भनेर रिसाउनुहुन्थ्यो। यो पटक सायद उहाँले बुझ्नुभयो, श्रीमानकै सल्लाहमा आएकी हुँ। उहाँले भन्नुभयो, श्रीमती र छोरी निर्वाचन प्रहरीको भूमिकामा खटिएपछि पदम भूलको दैनिकी पनि फेरिएको छ। घरभित्रका अधिकांश जिम्मेवारी अहिले उहाँले एक्लै सम्हालिरहनु भएको छ। श्रीमती र छोरीले नयाँ जिम्मेवारी सम्हालेको देख्दा आफूलाई गर्व लागेको पदम बताउनुहुन्छ। पहिले महिलाले यस्तो काम गर्नु हुँदैन जस्तो लाग्थ्यो, उहाँले भन्नुभयो। अहिले छोरी र श्रीमतीको मेहनत र आत्मविश्वास देख्दा खुशी लाग्छ। आमा छोरी निर्वाचन प्रहरी घर सम्हाल्दै श्रीमान शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा बड्डा बिनाको निर्वाचनले डडेलधुरामा विस्मात शीर्षकको खबर प्रकाशित छ। यसपालि त चुनावको खासै चहल पहल भएन, बड्डा आएका भए रौनक बढ़थ्यो, मान्छे आउँथे, कुराकानी हुन्थ्यो। डडेलधुराको सदरमुकाम अमरगढ़ी पुग्नुभन्दा 21 किलोमिटर वरै साहुखर्क स्थित बाजेको खीर पसलका साहु पवन देउवाले भन्नुभयो, बड्डा नआउँदा यसपालि चुनाव नै आए जस्तो लागेको छैन, चहल पहल छैन। पवनको भनाईबाट पनि थाहा हुन्छ, यति बेला डडेलधुरा 2048 सालदेखि 2079 सम्म निरन्तर चुनाव जित्दै आउनुभएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र प्रतीक्षामा छ। नेपाली कांग्रेसका कार्यकर्ता मात्र होइन अन्य पार्टीका शुभचिन्तक तथा कार्यकर्ता समेत चुनाव मुखमै आइपुग्दा पनि डडेलधुरामा भौतिक रूपमा देउवा उपस्थित नहुँदा देउवाको बोली सुन्न नपाउँदा खल्लो महसुस भएको बताउँछन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा डडेलधुराका कोषाध्यक्ष सागर नगरकोटीले घुमाउरो पारामा खल्लो महसुस भएको बताउनुभयो। उहाँले भन्नुभयो, जे भए पनि बड्डा आउनुपर्थ्यो, आउनु भएन, अब राप्रपा र कांग्रेस बीच प्रतिस्पर्धा हुन्छ। बाजेको खीर पसलमा हरदम ग्राहकको भीड़ हुन्छ, खास गरी खीरका पाराखीहरू त्यहाँ खीर खान पुग्छन्। बाजेको पसलमा भेटिएका धेरै जसोले डडेलधुरामा देउबाको अनुपस्थितिले चुनाव खल्लो भएको महसुस गरेका छन्। एक बटुवाले भन्नुभयो, उहाँ यहाँ नहुँदा चुनाव नै आएको जस्तो लागेन। पसल साहु पवनका अनुसार देउबा आउने हो भने डोटी, बझाङ, बैतडी लगायतका छिमेकी जिल्लाबाट समेत उहाँलाई भेट्न आउने मान्छेको ताँती लाग्छ, गाड़ीहरूको पनि लाइन लाग्छ। डडेलधुराका पनि गाउँ गाउँबाट मान्छे आउँछन्, चहल पहल नै भिन्न हुन्छ। अझै पनि देउबा जस्तो नेता डडेलधुरामा जन्मन नसकेको उहाँले सुनाउनुभयो। अहिले सुनसान नै भयो, पवनले भन्नुभयो। पवनका बाजेको नाम पनि शेरबहादुर देउबा रहेछ। पवनले भने जस्तै 5 पटक प्रधानमन्त्री भइसक्नुभएका र 2 कार्यकाल कांग्रेस सभापति भइसक्नुभएका देउबाको खोजी गिरह जिल्लामा भइरहेको छ। बड्डा बिनाको निर्वाचनले डडेलधुरामा विस्मात शीर्षकको यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै बरफ काटेर खुलाइयो निर्वाचनको बाटो शीर्षकको खबर लिँदैछौ। हिमाली जिल्ला मनाङको सबैभन्दा दुर्गम क्षेत्र नार्पा भूमि गाउँपालिकाको नार र फुस सम्मको पहुँच मार्ग तत्कालका लागि खुलाइएको छ। सुरक्षाकर्मीको टोलीले 5 दिन लगाएर बाटोमा जमेको बरफ काटेर पदमार्ग खुलाएको हो। पदमार्ग खुलेसँगै मतदाता घर फर्किन थालेको स्थानीयले बताएका छन्। घरेलु औजारसहित खटिएको सुरक्षाकर्मीको टोली पदमार्ग खुला गरेर आइतबार मात्र सदरमुकाम चामे फर्किएको छ। पदमार्गमा खटिएको सेनाको एउटा टोली भने पदमार्गमै छ। यो खबर बरफ काटेर खुलाइयो निर्वाचनको बाटो शीर्षकमा आजको नागरिक दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा लालपूर्जा विहीन भोट बैंक शीर्षकको खबर प्रकाशित छ। बागमतीको राजधानी हेटौडा उपमहानगरपालिका 11 को सिमलटार राजधानीको मुटुमै रहेको यो बस्ती सम्भवतः उपमहानगरकै सबैभन्दा ठूलो टोल विकास संस्था हो, जहाँ 2300 भन्दा बढ़ी घरधुरीको बसोबास छ। यहाँ थरी थरीका घर छन्, आँगन छन् र बाल बालिकाको मुहारमा हाँसो छ। चुनावको बेला झण्डा र पोस्टरले रंगिने गल्लीहरू पनि छन्, तर छैन त एउटा कागजी लालपूर्जा। 3 दशकदेखि एउटै प्रश्न यहाँका बासिन्दाको ओठमा छ, हातमा लालपूर्जा कहिले आउँछ। 2052 साल पुस 6 गते विभिन्न ठाउँबाट आएका करिब 1700 परिवारले छाप्रो हालेर शुरू गरेको बसोबास आज 2300 भन्दा बढ़ी घरधुरीको स्थायी बस्ती बनेको छ। यसबीचमा यहाँ सड़क बने, बिजुली बल्यो, खानेपानी आयो र ढल निकासको पनि व्यवस्था भयो। समग्रमा भन्दा राजधानीको सुविधा यहाँसम्म आइसकेको छ, तर स्वामित्वको प्रमाण मानिने जग्गाधनी पूर्जा पुगेको छैन। लाल पूर्जाविहीन भोट बैंक शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। कोइराला परिवारका एकला सिफाई शेखर शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। विराटनगरको पुरानो बस्तीमा उभिएको कोइराला निवास कुनै साधारण घर थिएन। आन्दोलनकारीको मुकाम थियो, रणनीतिको कार्यशाला थियो र प्रजातन्त्रका सपना बुन्ने थलो थियो। त्यही घर 24 भदौमा प्रदर्शनकारीको आगजनीमा पर्यो। घर जले पनि त्यसले बोकेको इतिहास मेटिएको छैन। विराटनगरको जुट मिलदेखि काठमाडौँको सुन्दरी जल जेलसम्म, दिल्लीका गल्लीदेखि बालवाटारको शक्ति केन्द्रसम्म, आधुनिक नेपालको राजनीति कोइराला परिवार बिना अपूर्ण देखिन्छ। बीपी कोइराला, मातृका प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला तीन दाजुभाई, तीन प्रधानमन्त्री। कांग्रेस हुर्काउने र बढ़ाउने यो घर प्रजातन्त्रवादीका लागि धाम जस्तै थियो। यो घर मात्र होइन, राजनैतिक संस्था नै थियो जसलाई जोगाउने चुनौतीमा छन् शेखर कोइराला। हुन त कोइराला परिवारबाट शेखर, बीपी पुत्र शशांक र गिरिजा प्रसाद पुत्री सुजाता कोइराला केन्द्रीय राजनीतिमा हुनुहुन्छ। विरासतका दृष्टिले शशांक र सुजातालाई जति लाभ शेखरलाई छैन, किनकि उनीहरू बीपी र गिरिजा प्रसाद कोइरालाका सन्तान हुन्, तर उनीहरूको सक्रियता शेखरको जस्तो छैन। शशांक र सुजाता त यसपालि संसदीय प्रतिस्पर्धाबाटै बाहिर छन्। शशांकले 2064 संविधानसभादेखि नवलपुरबाट चुनाव जित्दै आउनुभएको थियो। यसपालि पनि उहाँ आकांक्षी हुनुहुन्थ्यो, तर विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदलिएपछि उहाँले टिकट पाउनु भएन। 2070 समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बन्नुभएकी सुजाता 2079 मोरङ 2 प्रतिस्पर्धामा हुनुहुन्थ्यो, तर यसपटक कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेद्वार हुनुहुन्छ। त्यसैले कोइराला परिवारको विरासत धान्ने जिम्मा अहिले शेखरको मात्रै काँधमा छ। 9 भदौ 2007 विराटनगरमा जन्मिनु भएको हो शेखर, जो अहिले 75 वर्षका हुनुहुन्छ। उहाँको राजनैतिक उदय कुनै आकस्मिक घटना नभई लामो संक्रमणको प्रतिफल थियो। शेखरको राजनैतिक यात्रा 2027 नेपाल विद्यार्थी संघबाट शुरू भएको थियो। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड हो पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 रु 1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। वैदेशिक रोजगारीमा मेडिकल सिन्डिकेट तोडिँदै शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन शुरू गरेको छ। मेडिकल गर्ने बहानामा म्यान पावर व्यवसायी एजेन्ट मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दुःख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा 212 स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सिप सिकाउनका लागि 143 संघ संस्थालाई अनुमति दिइएको छ। 1082 म्यान पावर व्यवसायी छन्। उपत्यकाका यी संघ संस्थाहरू श्रम मन्त्रालयको स्पेशल टास्क फोर्सको छड्कियो अनुगमनमा परिरहेका छन्। श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको निर्देशनमा म्यान पावर व्यवसायी, वैदेशिक रोजगारीमा जानेहरूलाई सिप सिकाउने संघ संस्था र मेडिकल गर्ने स्वास्थ्य संस्थाहरूमा विशेष निगरानी र अनुगमन शुरू भएको हो। श्रम मन्त्रीको नेतृत्वमा स्पेशल टास्क फोर्स बनाएर गरिएको अनुगमनमा व्यापक व्यतिथि देखिएको छ। श्रम मन्त्रालयका कर्मचारी र प्रहरीको विशेष टोली गठन गरी छड्के अनुगमन भइरहेको छ। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। महिला मुद्दामा घोषणा पत्र कमजोर कार्यान्वयन अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा महिला अधिकारका विषय कम समेटिएको सरकारवालाले बताएका छन्। हरेक क्षेत्रमा महिलाको समानुपातिक प्रतिनिधित्व र लैंगिक समानताका सवाल अझै पनि दलहरूको प्राथमिकतामा नपरेको उनीहरूको भनाइ छ। अर्कोतर्फ केही दलले महिला सशक्तिकरणका मुद्दा समावेश गरे पनि त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्ट नपारेको पनि सरकारवालाले बताएका छन्। कांग्रेसले महिला सशक्तिकरणलाई स्वास्थ्य, शिक्षा, रोजगारी र नेतृत्वसँग जोड्दै घोषणा पत्र सार्वजनिक गरेको छ। एमाले समृद्ध नेपाल, सुखी नेपाली नारासहित सार्वजनिक गरेको संकल्प पत्रमा केही महिला केन्द्रित कार्यक्रम समेटिएका छन्। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। आजको राजधानी दैनिकमा सुगम बन्दै भित्री मधेस जोगबुढा चुरेको काखबाट विकासको नयाँ अध्याय शीर्षकको खबर प्रकाशित छ। चुरे पहाड़को भावर क्षेत्रमा अवस्थित भित्री मधेस जोगबुढा पछिल्ला वर्षहरूमा तीव्र भौतिक पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ। एक समय कच्ची सड़क, बाढ़ीले बगाउने खोला र आधारभूत सेवाको अभावले चिनिएको यो क्षेत्र आज कालोपत्री सड़क, मोटरेबल पुल, अस्पताल, क्याम्पस, विद्युत, सिंचाई, कुला र खानेपानीको पहुँचसँगै नयाँ पहिचान बनाउँदैछ। पाँच वर्ष अघिसम्म डोटीको बुडर बजारदेखि जोगबुढा क्षेत्र, आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको मुकाम लालढुङ्गा बजारसम्म कच्ची सड़क मात्र थियो। वर्षातका बेला खोलामा पुल नहुँदा सड़क अवरूद्ध हुन्थ्यो र स्थानीयले शास्ति खेप्नु पर्थ्यो। 2077 सालमा बुडर जोगबुडा 30 किलोमिटर सड़क कालोपत्रे भएपछि अवस्था फेरियो। आलितालको जालटोडा, बाघखोली तथा परशुरामको आमपानी, गाईबाधे र रंगुन खोलामा मोटरबल पुल निर्माण भएसँगै आवतजावत सहज भएको छ। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। कारोबार दैनिकमा चर्को दबावपछि 10 वर्षपछि पुल निर्माण कार्य पुनः शुरू शीर्षकको खबर प्रकाशित छ। चर्को दबावपछि नेपाली कांग्रेस जाजरकोटका नेता तथा छेडागाड नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्का पुल निर्माण गर्न जुट्नु भएको छ। खड्काले जाजरकोटको नलगाड जलविद्युत आयोजनाको बौद्ध स्थल जाने सड़क र पुल निर्माण गर्न लिइएको ठेक्का बीचमै अलपत्र पार्नु भएको थियो। लामो समयदेखि अलपत्र पारेको पुल प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै गर्दा नगर प्रमुख खड्का दबाव थेग्न नसकेर काममा फर्केका छन्। यो प्रसंग कारोबार दैनिकमा प्रकाशित छ। छ महिनामा आयो झण्डै 13 अर्ब अनुदान शीर्षकको खबर कारोबार दैनिकबाटै लिँदैछौ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदानमा संचालित आयोजनाहरूमा खर्च बढ़ेकाले अनुदान प्राप्तिमा पनि सुधार भएको छ। केही वर्षदेखि सरकारले वैदेशिक अनुदानको लक्ष्य राखे अनुसार प्राप्ति हुन सकेको छैन, तर चालू आर्थिक वर्षका 7 महिनासम्मको तथ्याङ्क हेर्दा विगतका वर्षहरूमा भन्दा सुधार भएको देखिन्छ। यो वर्ष आएको सुधार सामान्य मात्र हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा वैदेशिक अनुदान 12 अर्ब 83 करोड़ प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा 24% हो। गत आर्थिक वर्षको माघसम्म वार्षिक लक्ष्यको 16.85% मात्र अनुदान आएको थियो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। अर्ब 61 करोड़ बढ़ीको अलैची निर्यात शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। फागुन मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष 2082-83 को माघ मसन्तसम्ममा अलैची निर्यात 59.80% बढ़ेको छ। कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा 8 अर्ब 61 करोड़ 20 लाख 7 हजार बराबरको अलैची निर्यात भएको हो। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा 4153.15 मेट्रिक टन अलैची निर्यात भएको जानकारी मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले दिनुभयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर्संवाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।